कार्यक्रम जगदम्बा सरोकार।
यस कार्यक्रमका प्रायोजक
विकासको नयाँ नक्सा गर्न आऊ, समृद्धिको जग हाल्न आऊ, सबै मिली देश बनाऊ, चुनौतीको चट्टानलाई अवसर बनाऊ, प्रगतिको खम्बा एक साथ ठहराऊ, आऊ सबै मिली देश बनाऊ, जगदम्बा जगदम्बा सिमेन्ट देश,
मेरो देश मेरो जगदम्बा सिमेन्ट।
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम जगदम्बा सरकारमा आज हामीसँग कुराकानी गर्न पेट्रोलियम डिलर एसोसिएसनका कार्यकारी सचिव नारद प्रसाद भण्डारी हुनुहुन्छ। नेपालमा पेट्रोलियम पदार्थको बजार कस्तो छ, पेट्रोलियम पदार्थको बजारमा देखिएका समस्याका बारेमा आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। नमस्कार, कार्यक्रममा यहाँलाई स्वागत छ।
नमस्कार।
नेपालमा पेट्रोलियम पदार्थको बजार चाहिँ कस्तो छ सर?
पेट्रोलियम पदार्थको बजार वार्षिक रूपमा पेट्रोल करिब 13% र डिजल करिब 14-15% दरले वृद्धि हुँदै गइरहेको छ। खपतको मात्रा अकल्पनीय रूपमा सिङ्गो देशको बजार घाटा व्यापार घाटाको सबैभन्दा ठुलो स्रोत नै पेट्रोलियम पदार्थ हो। एकदमै जुन ढङ्गको जुन अपेक्षा थियो त्योभन्दा धेरै अपेक्षामा पेट्रोलियम पदार्थको खपत चाहिँ बढेर गएको छ। यस्तै ढङ्गले पेट्रोलियम पदार्थ खपत बढ्दै जाने हो भने र देशको स्थिति यही ढङ्गले सुधार हुन नसक्ने हो भने बजार घाटाकै कारणले हामीलाई साँच्चै ठुलो सङ्कट पर्ने गरी पेट्रोलियम पदार्थको खपत बढ्दै गएको अवस्था छ अहिले।
यो हाम्रो जुन पेट्रोलियम डिलर एसोसिएसन छ यसले चाहिँ यो समग्र पेट्रोलियम पदार्थको बजारमा अथवा ढुवानीमा विभिन्न यसको चाहिँ एक्सनमा पेट्रोलियम पदार्थको एक्सनमा चाहिँ यसको भूमिका कस्तो रहन्छ, यो डिलर एसोसिएसनले के गर्छ, त्यसको बारेमा पनि अलिकति यसो ब्रिफिङ होस् न।
नेपालमा पेट्रोलियम पदार्थको कारोबार सुरु भएको त राणाकालदेखि नै पेट्रोलियम पदार्थको कारोबार सुरु भएको। नेपाल आयल निगम भन्ने संस्था सरकारी तर्फबाट जब 26 सालमा स्थापना भयो, नेपाल आयल निगमको नामबाट राज्यले आधिकारिक रूपमा राज्यको तर्फबाट पेट्रोलियम पदार्थको कारोबार सुरु गरेपछि 28 सालमा काठमाडौँ उपत्यकामा रहेका पेट्रोलियम व्यवसायीहरूले नेपाल पेट्रोलियम डिलर एसोसिएसन नामक संस्था स्थापना गरेका हुन्। 28 साल हामी 30 सालको यो संस्था 30 सालदेखि औपचारिक रूपमा राज्यबाट दर्ता भएर रहेको संस्था हो। पेट्रोलियम पदार्थको कारोबार गर्न नेपाल आयल निगमले इजाजत दिइसकेका व्यवसायीहरूको सङ्गठन हो यो। त्यस कारणले पेट्रोलियम पदार्थको कारोबारमै कारोबार जनतासम्म पुर्याउने जिम्मेवारी हाम्रो छ भने हामीसम्म ल्याइपुर्याउने जिम्मेवारी सरकारको छ। निजी क्षेत्रको तर्फबाट हामीले काम गरिरहँदा चाहिँ त्योभन्दा अगाडि सम्पूर्ण प्राइस रेडियो सरकारले नै तोक्थ्यो। अहिले 62 साल पछाडि चाहिँ पेट्रोलियम पदार्थको प्राइस निश्चित स्थानदेखि बाहेकको स्थानको प्राइस सरकारले नतोक्ने भएको हुँदाखेरि नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनले त्यो मूल्य चाहिँ व्यवसायले आफै तोक्ने व्यवस्था हो, त्यसलाई कोर्डिनेट गरिदिने क्षेत्रवाद रूपमा मूल्य अनाधिकृत रूपमा माथि मूल्य पनि नजाओस् र व्यवसायहरू अप्ठ्यारोमा पनि नपरुन् भन्ने ढङ्गले कोर्डिनेट गरेर देशभरिको मूल्य समायोजन गर्न सहयोग गरिदिने भूमिका एउटा निर्वाह गर्छ। अनि राज्यलाई अब हामी सङ्गठन नै पुरानो निगमको लगभग निगम जन्मेको दुई वर्ष पछाडि नै हामी पनि जन्मेको हौँ। सरकारको प्यारालाल जस्तै संस्थाको रूपमा हामी कार्यरत छौँ। त्यसैले पेट्रोलियम पदार्थको बजारमा देखिने सङ्कटहरू बजारमा देखिए भने त्यसका विषयमा कसरी जाने, त्यसलाई पहिले नै सरकारलाई त्यो समस्याहरू जानकारी गराउने, यसरी यो अवस्था आउँदैछ यो विषयमा सोच भनेर भन्ने, यी विविध भूमिकाहरूमा मूल्यदेखि लिएर गुणस्तरमा पनि निगमको हामी सङ्गठनले धेरै समयसम्म बजारमा अनुगमनमा निगमसँगै लागेर पेट्रोलियम पदार्थको गुणस्तर पनि हेर्न बजार हिँडेको छ। क्वान्टिटी क्वालिटीदेखि लिएर सबै कुरामा डिस्ट्रिब्युसनमा यो कुराहरूमा चाहिँ पेट्रोलियम व्यवसायीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै यो सङ्गठनले काम गर्ने गरेको छ।
सरकारको त एउटा महत्त्वपूर्ण अङ्गकै रूपमा बाहिरबाट चाहिँ सपोर्ट गरिरहनु भएको छ तपाईँहरूले।
नेपाल आयल निगम भनेको चाहिँ उसले चाहिँ इन्डियन आयल कर्पोरेसनबाट तेल लिएर आएर आफ्नो डिपोमा हालिसकेपछि त्योबाट सम्पूर्ण बजारमा जाने सम्पूर्ण जिम्मेवारी हाम्रोमा हो।
भनेपछि मेरो मोटरसाइकलमा ल्याइपुर्याउने जिम्मा
हाम्रो। यसमा ढुवानी गर्ने ढुवानी संस्था एउटा अलग्गै ढुवानी सङ्गठन पनि छ। ढुवानी गर्ने जिम्मेवारी ढुवानी सङ्गठनले लिन्छ भने त्यसमा 1500 जति ट्याङ्कर अहिले 1800 जति ट्याङ्कर पुगेका छन्। तिनीहरूले देशभरि पेट्रोलियम पदार्थको ढुवानी गर्छन् भने हामी 1496 विक्रेताहरू छौँ देशभरि। यिनीहरूले चाहिँ जनतासँग प्रत्यक्ष सरोकार राखेर जनताको आवश्यकता पूर्ति गर्नमा चाहिँ हामी कार्यरत छौँ।
जस्तो पेट्रोलियम पदार्थमा आउने सम्भावित चाहिँ समस्याहरू, सम्भावित चाहिँ सङ्केतहरूको बारेमा तपाईँहरू अग्रिम चाहिँ जानकारी गराउनुहुन्छ सरकारलाई?
सरकार आफै पनि यो कुरामा त संवेदनशील भएर सोचिराखेकै हुन्छ। कतिपय कुराहरूमा चाहिँ बजारमा यो स्थिति आउँदैछ अथवा भोलि यो स्थिति आउन सक्छ, यो विषयमा पनि सोचौँ है भनेर नेपाल आयल निगमलाई झकझकाउने कामसम्म चाहिँ हामी पनि गर्छौँ। फिडब्याक दिने काम चाहिँ हामी पनि गर्छौँ। निगम आफै पनि अब त्यत्रो कारोबार गरेको छ, खरबौँको कारोबार गर्ने संस्था हो, ऊ पनि त्यस्तो सुतेर त बसेको हुँदैन, उसले पनि ऊ पनि लागिरहेको हुन्छ। कतिपय कुराहरू उसको नजरमा नपुगे होला, कतिपय कुराहरू उसले हामीमाथि कारवाही गर्ने व्यवसायहरूमाथि गर्ने व्यवहार होला, यी विषयमा चाहिँ हामी पनि प्रतिरोध गर्नेदेखि लिएर सुझाव दिनेसम्मको काम गरिरहेका हुन्छौँ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा छौँ। हामीसँग कुराकानी गर्न नेपाल पेट्रोलियम डिलर एसोसिएसनका कार्यकारी सचिव नारद प्रसाद भण्डारी हुनुहुन्छ। नारद सर, यो नेपालमा चाहिँ पेट्रोलियम पदार्थको चाहिँ गुणस्तरमा पनि हामी मापन गर्ने कुरामा पनि हामी हिँडिरहेछौँ भन्ने कुरा यहाँले गर्नुभयो। यसको परिमाण र गुणस्तरको नियमन चाहिँ कसले गर्छ?
परिमाण र गुणस्तर सम्पूर्णको नियमनकारी भूमिका निर्वाह गर्ने चाहिँ परिमाण र गुणस्तर दुइटै कुरा नेपाल गुणस्तर विभाग अन्तर्गत देशभरि कार्यालयहरू छन्, नेपाल सरकारकै तर्फबाट हुन्छन्। हामीले प्रयोग गर्ने डिस्पेन्सिङ पम्पहरूमा नेपाल सरकारले आएर वार्षिक रूपमा नवीकरण गरेर परिमाण के छ हेरेर सिल लाउनेसम्मको काम पनि नेपाल सरकारले गर्छ। गुणस्तरको हकमा पनि चाहिँ नेपाल आयल निगम आफू पनि सचेत भएर पेट्रोल पम्पमा पुगेको पदार्थको गुणस्तर के छ भनेर गुणस्तरको रूपमा नियमित रूपमा नेपाल आयल निगमले पनि आफूले पनि त्यसको अनुगमन गरिरहेको हुन्छ। अनि चाडबाडको बेला अनेक यो ऊहरूमा चाहिँ वाणिज्य विभागको नेतृत्वमा देशभरि अनुगमन टोली हुन्छ राज्यको तर्फबाट। त्यो अनुगमन टोलीले नै बजारको सम्पूर्ण पेट्रोल पम्पदेखि लिएर सम्पूर्ण बजार अनुगमन गर्ने क्रममा हाम्रा व्यवसायहरूको स्तरमा पनि उनीहरूले अनुगमन चाहिँ राज्यको तर्फबाट नै अनुगमन भइरहेको हुन्छ। धेरै वर्षसम्म नेपाल पेट्रोलियम डिलर एसोसिएसनले आफू त्यो संस्था त्यो अनुगमन टोलीको सदस्य भएर पनि धेरै वर्षसम्म हामीसँगै बजार अनुगमन गर्न हिँड्यौँ। अहिले लास्ट आवरमा अहिले अन्त्यम अवस्थातिर चाहिँ लगभग गुणस्तरमा एक किसिमको विवाद अन्त्य भएको अवस्था छ। पेट्रोलियम पदार्थमा मिसावट भन्ने चिज चाहिँ अहिले छैन। त्यो राज्य पनि ढुक्क छ, हामी पनि ढुक्क छौँ, आम जनतालाई पनि म ढुक्क हुन आग्रह गर्छु। त्यसै कारणले पनि अहिले सामान्यत त्यस्ता विवादहरू नभएकोले गर्दाखेरि हामी व्यवसायहरू नै लागेर चाहिँ हिँडेका छैनौँ। तर अनुगमन गर्ने सम्पूर्ण जिम्मेवारी चाहिँ बजारमा सरकारले तोकेको विभाग वाणिज्य विभाग अन्तर्गत हो। स्थानीय जिल्ला एसोसिएसन जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयले पनि त्यसको प्रभावकारी भूमिका निर्वाह गरिरहेको हुन्छ भने गुणस्तरको सम्पूर्ण जिम्मा चाहिँ गुणस्तर विभाग अन्तर्गत देशभरि कार्यालयहरू छन्। झापामा पनि गुणस्तर कार्यालय भर्खरै 2 वर्षदेखि खुलेको छ। यिनीहरूले नै बजारको अनुगमन र गुणस्तर गर्ने गरेका छन्।
तपाईँले भनेको सिलसिलामा चाहिँ चाडबाडको बेला भन्नुभयो गुणस्तर मापन अनुगमनहरू चाडबाडको बेला गरिन्छ, किन त्यस्तो हुन्छ?
होइन, चाडबाडको बेला बजारको विभिन्न बजारमा अन्य हामी त मूल्यका हिसाबले फिक्स मूल्य भनेको पेट्रोलियम पदार्थमा मात्रै छ देशभरि, अन्य कुनै पनि पदार्थमा तपाईँले कुनै आजको भोलि कुनै पनि मूल्य फिक्स पाउनुहुन्न। हामी चाहिँ पेट्रोलियम व्यवसायीहरू चाहिँ के छ भने राज्यले आफ्नो नेपाल आयल निगमले आफ्नो डिपो जहाँबाट बिक्री गर्छ त्यो बिक्री गरेको 15 किलोमिटरभित्रको सेरोफेरोभित्र उसले मूल्य तोक्छ, त्यो तोकेको मूल्यभन्दा हामी एक पैसा पनि बढी लिएर बेच्ने हाम्रो अधिकार पनि छैन। हामी उसको विक्रेता हौँ, हामीले एक पैसा मात्रै बढी लिएर बिक्री गऱ्यौँ भने नि उसले हामीमाथि तुरुन्तै कारवाही गर्छ। त्योभन्दा मासतिर एउटा लिमिटेसन छ, हामीलाई पनि कसरी मूल्य निर्धारण गर्ने भन्ने कुरा लिमिटेसन छ, त्यो लिमिटेसनमा हामीले देशभरिको मूल्य निर्धारण गरेर बिक्री गरेका हुन्छौँ। त्यसैले हामी मूल्यमा हामी तलमाथि गर्नै सक्दैनौँ, जति पैसा तोकिन्छ जति पैसा आउँछ त्यति नै पैसामा हामीले बिक्री गर्नुपर्ने बाध्यता भएकोले हाम्रो क्षेत्र मूल्यका हिसाबले बजार अनुगमन त्यति प्रभावकारी होइन। सरकारलाई पनि थाहा छ पेट्रोलियम पदार्थको मूल्य तलमाथि हुँदैन भन्ने कुरा सरकारलाई पनि थाहा छ। अब सरकार यो चाडपर्वका बेलामा चाहिँ बजारमा अन्य सामग्रीहरूको चाहिँ मूल्यमा ठुलो अन्तर आउने हुँदा त्यो बेला चाहिँ अलिक सक्रिय भएर बजारमा निस्केको बेला हाम्रो व्यवसाय पनि त्यहीँभित्र भएकोले हाम्रोमा पनि पुग्ने मात्रै हो। मूल्यको हिसाबले चाहिँ हामी नेपालमा एउटै मात्रै व्यवसाय क्षेत्र हो जसले मूल्यको हिसाबमा तोकिएको मूल्यमा बिक्री गर्ने व्यवसाय हो हामी।
यो मूल्य मापनको आधार चाहिँ के हुन्छ?
मूल्य मापनको आधार के हुन्छ भने खरिद एउटा त मूल्य नेपालमा मूल्य राजनीतिकरण छ, त्यसमा दुई मत नै छैन। होइन, सरकारले आफ्नो स्वार्थको लागि मूल्य निर्धारण गर्छ, किनभने पेट्रोलियम पदार्थको मूल्य अत्याधिक वृद्धि हुँदै गयो भने म आफू सङ्कटमा पर्छु भन्ने सम्मको भ्रम सरकारलाई छ। अहिले केही वर्षदेखि अब 3-4 वर्ष 5 वर्ष जति भयो होला, केही वर्षदेखि चाहिँ अन्तर्राष्ट्रिय मूल्यको स्तरमा मूल्य लाने अटो प्राइसिङ भन्ने सिस्टम छ। यसले गर्दाखेरि हरेक 15 दिनमा इन्डियन आयलले नेपाललाई मूल्य पठाउँछ, 1 तारिक र 16 तारिकमा। यो मूल्य आइसकेपछि नेपाल आयल निगमले त्यो मूल्य बढेर आउँछ या घटेर आउँछ त्यसको हेर्छ। त्यस बढेर आएको छ भने मूल्य बढाउने, घटेर आएको छ भने घटाउने। अहिले घट्ने बढ्ने पनि भइरहेको, पहिलेको जस्तो बढेको बढै गर्ने अवस्था पनि छैन। अहिले मूल्य घट्ने पनि गरिरहेको छ, अनि सानो सानो परिमाणमा मूल्य घट्ने र बढ्ने, पहिलेको जस्तो एकैचोटि नेपाल आयल निगम नै डुब्ने गरी करोडौँ अरबौँको नोक्सानमा जाने अनि एकैचोटि 5 रुपियाँ 10 रुपियाँ मूल्य बढ्ने अवस्था पनि अहिले छैन। 1-2 रुपियाँ 1-2 रुपियाँ तलमाथि भइरहने, घट्ने पनि बढ्ने पनिको अवस्था छ। त्यसैले मूल्य चाहिँ अन्तर्राष्ट्रिय मूल्यले नै प्रभाव पार्छ। अन्तर्राष्ट्रिय मूल्यबाट नेपाल आयल निगमलाई इन्डियन आयलले पठाउँछ यो 15-15 दिनमा, त्यो 15 दिनमा आएको मूल्य इन्डियन आयलले त्यही 15 दिनको मूल्य जे तोकेर पठाउँछ। आज 16 तारिकमा नेपाललाई जे मूल्य पठाउँछ, अरू यो 1 तारिकसम्म त्यही 30 तारिकसम्म त्यही मूल्य तेल दिन्छ, त्यो मूल्यमा उसो चेन्ज हुँदैन। उता अन्तर्राष्ट्रिय मूल्य घटे पनि बढे पनि उसले हामीलाई त्यही मूल्यमा पठाउँछ, 1 तारिकमा फेरि त्यो मूल्यलाई विश्लेषण गरेर घट्ने बढ्नेलाई गरेर फेरि अर्को मूल्य पठाउँछ। त्यसैले त्यो मूल्य प्राप्त भएपछि त्यसमा ढुवानी भाडा जोडिन्छ अनि सरकारका ट्याक्सहरू जोडिन्छन्। मूल्य त धेरै कम्तीमै आउने हो इन्डियाबाट आउँदाखेरि, सरकारले ट्याक्सहरू लिएको छ यसमा, विभिन्न योजनाहरू, सडकलाई ट्याक्स छ, प्राधिकरणलाई ट्याक्स छ, विभिन्न ट्याक्सहरू यहाँ जोडिएको छ, राजस्व छ, सबै कुरा जोडिएर अनि मूल्य निर्धारण हुन्छ र त्यो मूल्यमा हामी विक्रेताको पनि सानो कमिसन पनि जोडिएर अनि बजारमा गएर जनतासँग पुग्छ। पेट्रोलियम पदार्थमा जम्मा 3% कमिसन हो। अहिले नेपाल अधिराज्यभरिमा 3%मा व्यवसाय गर्ने भनेको हामी मात्रै हौँला, अरू कुनै पनि व्यवसाय छैन। त्यो पेट्रोलियम व्यवसाय हामी चाहिँ दावाका साथ भन्छौँ 3% हाम्रो त्यही पनि पेट्रोलमा 3% छ, डिजलमा त 2.65% मात्रै कारोबार हो हाम्रो, नाफा भन्ने हाम्रो त्यति मात्रै हो। त्यहाँभन्दा बाहेक अर्को कुनै पनि नाफा हामीलाई राज्यले दिँदैन, कारोबारले मात्रै बाँच्ने हो हामी, पर्सेन्टेजले हामी बाँच्ने अवस्था छैन। त्यस कारणले 2.5% 2.5%मा कारोबार गर्ने नेपाल राज्यभरि कुनै पनि व्यवसाय छ भने त्यो पेट्रोलियम व्यवसाय नै हो, त्यो हामी दावाका साथ भन्न सक्छौँ।
सरकारले जुन एउटा टेरिटोरी दिएको छ यो उसले मूल्य निर्धारण गरेर यो एरियाको भनेर उसले दिन्छ, त्योभन्दा बाहिर जति पठाइन्छ बाहिर पठाउँछ, जस्तो झापाको चाराली उसमा आयल निगमको गोदाममा आएको पेट्रोलियम पदार्थ चाहिँ ताप्लेजुङ पठाउनको लागि अब झापाको वरिपरिको मूल्यको 15 किलोमिटरभित्रको मूल्यको त त्यो रेसियो त ताप्लेजुङ पुग्दैन, त्यहाँ त ढुवानी एक्स्ट्रा खर्च लाग्छ। त्यो ढुवानीको चाहिँ मापन गर्ने चाहिँ आधार के बनाउनु?
होइन, ढुवानीको पनि मापन आधार हुन्छ। ढुवानी 15 किलोमिटरभित्र तराईको भेल्टमा 15 किलोमिटरभित्र 1000 लिटर हामी पेट्रोल जहिले पनि केलमा नापिन्छ, के किलो लिटर भनेर नाप्छौँ हामीले। किलो लिटर भनेको 1000 लिटर हो। 1000 लिटरको प्राइसिङ पनि हामीले खरिद गर्दा पनि 1000 लिटरको मूल्यको हिसाबले खरिद हुन्छौँ र ढुवानी भाडा हामीलाई पाउने कमिसन सबै त्यो 1000 लिटरमा कन्भर्ट गरेरै गरेको हुन्छ। ढुवानी भाडा यहीँ यो भित्र पनि 15 किलोमिटरभित्रको ढुवानी भाडा अहिले 310 रुपियाँ 14 पैसा समथिङ सकेर, अब अस्तिको घटेको पाएपछि म बाहिर छु त्यस कारणले त्यो भन्न सकिनँ मैले, त्यो 310 रुपियाँको हारिमा अहिले ढुवानी भाडा छ। त्यो ढुवानी भाडा चाहिँ प्राइसमा गाभिएर आएको हुन्छ, हामीले ट्याङ्करलाई चाहिँ भुक्तानी गर्नैपर्छ। हाम्रा व्यवसायहरूले त्यो पैसा ट्याङ्करलाई ढुवानीकर्तालाई भुक्तानी गर्छन्, तर त्यो चाहिँ मूल्यमा समावेश भएर आइसकेको छ। त्यस कारणले त्यसको लागि लोकल प्राइसमा हामीले मूल्य बढाउनु पर्दैन। त्योभन्दा बाहेक जाँदा चाहिँ एभरेजमा हामीले चाहिँ हरेक 15 किलोमिटरमै फेरि अर्को पनि सरकारले 15 किलोमिटर भित्र राखेको फेरि पेट्रोलियम पदार्थको मूल्य चाहिँ तपाईँलाई म एउटा जानकारी गराइहालौँ 15 किलोमिटर भनेको चाहिँ पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्क लरीहरूले वान वे मात्रै हो उनीहरूको टु वे कहिले पनि हुँदैन उनीहरूले अर्थ केही बोक्न पाइँदैन पेट्रोल पनि पेट्रोल डिजलभित्र पनि पेट्रोल तोकिएको पेट्रोल बोक्नेले पेट्रोलै मात्रै बोक्नुपर्छ डिजल बोक्नेले डिजलै मात्रै बोक्नुपर्छ त्यहाँ त्यहीँभित्र पनि चेन्ज हुँदैन कि यो पदार्थ त्यस कारणले ऊ वान वे साधन बोकेर जान्छ भने वान वे रित्तै आउनै पर्छ जहाँसुकै गएर भए पनि त्यस कारणले उसको यो 15 किलोमिटर भनेको चाहिँ 30 किलोमिटरलाई 15 किलोमिटरभित्र 30 किलोमिटरको मूल्य गरेर 15 किलोमिटर क्यारी बेयरभित्र तोकिएको हुन्छ यो चाहिँ आरटिकेम डिजाइन भन्छ यसलाई आदि चाहिँ जहिले पनि ऊ गाडी खाली हिँड्नुपर्छ भन्ने मान्यता हामीले ट्याक्सी नै खरिद लिनु पऱ्यो गाडी नै खरिदिनु चन्द्रगढी एयरपोर्ट पुऱ्याएर आइजन भन्यो भने आउँदा रित्तै आउनुपर्छ त्यसको लागि नै पैसा लिन्छु भन्छ नि हो यो यो ढङ्गले मूल्य निर्धारण गरेको हुन्छ पेट्रोलियमको चाहिँ यो त्यही 15 किलोमिटरलाई हामीले आधार मान्दै मान्दै अनि गएर हामीले सबै ठाउँमा 15 किलोमिटरभित्रको अधिकांश ठाउँमा 20 पैसा पर 15 किलोमिटर थपिँदा 20 पैसा थपिन्छ पहाडी मूल्यमा गयो भने साना गाडीहरू पनि जान्छन् थोरै तेल पनि जान्छ र त्यो अलिकति बढ्छ नभए सामान्यतः हरेक 15 किलोमिटर त 20 पैसाको दरले 20 25 पैसाको दरले मूल्य थपिँदै जाने हो त्योभन्दा बाहेक अरू मूल्य थपिएर जाँदैन
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा छौँ हामीसँग कुराकानी गर्न नेपाल पेट्रोलियम राष्ट्रिय डिलर एसोसिएसनका कार्यकारी सचिव नारद प्रसाद भण्डारी हुनुहुन्छ नारद सर यो अब त पाइपलाइनको पनि व्यवस्था भयो होइन यसले चाहिँ बजारलाई कसरी गाइड गर्दैछ
पाइपलाइन एउटा नेपालको लागि महत्त्वपूर्ण योजना अहिले सा आइसकेको छ पाइपलाइनबाट तेल आउन थालिसकेको छ दुई देशबिचको अन्त दक्षिण एसियामै पहिलोचोटि भनेर राज्यले भनेको छ धेरै वर्षको मेहनत धेरै वर्षको टार्गेट पछाडि अन्त्यमा निर्धारित समयभन्दा पनि चाँडो गरेर पाइपलाइन सञ्चालन भइसक्यो केही समय दसैँको केही अगाडिदेखि हामीले पाइपलाइनबाट तेल भित्राउन थालिसक्यौँ पाइपलाइनबाट तेल भित्राएको दिनै पनि राज्यले पाइपलाइनबाट तेल आउन थालेपछि आम जनतामा चाहिँ मूल्य सस्तो हुनुपर्छ भन्ने एक किसिमको व्यापार व्यवसाय गरिएको भएकाले त्यो असर नपरोस् जनतामा चाहिँ पाइपलाइनबाट आउँदा पनि मूल्य घटेन भन्ने भ्रम नजाओस् भनेर त्यसै दिनदेखि देशभरि नेपाल सरकारले 2 रुपियाँ पेट्रोलमा 2 रुपियाँ डिजलमा मूल्य पनि घटायो तर पाइपलाइन अहिले आएको पाइपलाइन भनेको चाहिँ बरुनी डिपोबाट मोतिहारी हुँदै अम्लेगञ्ज डिपोसम्म मात्रै आइपुगेको छ त्यो इन्डियाले मोतिहारीमा अर्को डिपो बनाउँदैछ त्यो डिपो तयारी नहुन्जेली अहिले हाम्रो तेल बरुनीबाटै आउँछ त्यो डिपो तयार भएपछि हामीलाई तेल मोतिहारीले चाहिँ पठाउँछ मोतिहारीबाट अम्लेगञ्जसम्मको यो डिप क्षेत्रबाट नेपाल भित्रिने पेट्रोलियम पदार्थको परिमाण जम्मा 40% मात्रै हो 60% झापाको लागि जस्तै सिलगढी डिपोबाट आउँछ विराटनगरको लागि बरुनी डिपोबाट ट्याङ्कलरीबाटै आउँछ त्यस्तै भैरवाको लागि गोन्डाबाट आउँछ नेपालगञ्जलाई आउँछ धनगढीलाई आउँछ फरक फरक डिपोबाट नेपाल त हामी यस्तो च्याप्टो स्ल्याबमा छौँ हामी एक ठाउँबाट आएको पाइपलाइन एउटा वे छैन हाम्रो विभिन्न क्षेत्रबाट आउँ अहिले हामीले पाइपलाइन आयो भनेर झापाको लागि त अम्लेगञ्जबाट तेल बोक्न थाल्ने भने त अहिलेको भन्दा महँगो पर्छ किनभने यहाँ त सिलगढीबाट जम्मा 30 किलोमिटरमा तेल आइरहेको छ अम्लेगञ्जबाट यहाँ ल्याउनु थाल्यो भने त 200-400 किलोमिटर अरू थपिने भयो फेरि मूल्य वृद्धि हुने भयो त्यस कारणले यो पाइपलाइनले त्यो 40% मात्रै कभर गरेको छ 60% पाइपलाइनभन्दा आउट छ त्यो सक्दैन अहिले आएको पाइपलाइनले डिस्ट्रिब्युसन गर्ने क्षेत्र भनेको के त भन्दा अम्लेगञ्ज डिपोमा तेल ओर्लिन्छ त्यो अम्लेगञ्ज डिपोबाट ओर्लिएको तेलले 12 जिल्ला यता रौतहट सर्लाही अनि चितवन नारायणी उता नवलपरासीको पूर्वी नवलपरासी एरिया अनि गण्डकी धौलागिरी पोखरा टोटल लगभग 4 नम्बर प्रदेश चाहिँ पुरै भनौँ गण्डकी प्रदेश चाहिँ पुरै भनौँ अनि 3 नम्बर प्रदेश र 2 नम्बर 4 नम्बर प्रदेशलाई चाहिँ भनौँ न अहिले त्यो ढङ्गले चाहिँ अम्लेगञ्ज यो पाइपले काम गर्छ त्योभन्दा बाहेक 7 प्रदेशमा दुईवटा प्रदेशलाई मात्रै यसले 100% गर्छ र 2 नम्बर प्रदेशको केही भागलाई मात्रै गर्छ अरू सबै भागमा चाहिँ अहिले पनि तेल ट्याङ्कलरी आउनुपर्ने छ र पुरानो नियमबाट आइरहनु पर्ने छ त्यसैले मूल्यमा त्यो पनि ठुलो परिमाणमा राज्यले रिस्क लिएको हो कम्तीमा पनि आम जनतालाई चाहिँ पाइपलाइनबाट आएपछि चाहिँ मूल्य घट्नुपर्छ भन्ने एक किसिमको मानसिकता तयार भइसकेकोले त्यो मानसिकतालाई सम्बोधन नगर्दा सरकारलाई अप्ठ्यारो पर्छ भन्ने डरले सरकारले ठुलो रिस्कमा त्यो रिस्क मोलेको हो त्यो रिस्क मोलेको लगभग 15 दिन पछाडि आएको अन्तर्राष्ट्रिय प्राइसबाट नेपाललाई 3 रुपियाँ पर लिटर मूल्य बढेर आइसकेको छ र आज पनि फेरि नयाँ मूल्य आउँदा बढेरै आउँछ भन्ने हामीले अन्तर्राष्ट्रिय प्राइस हामीले पनि हेर्छौँ, बढेर आउने सम्भावना छ। त्यसैले त्यो घटाएको थाम्न नसक्ने अवस्थामा नेपाल सरकार गइसकेको जान चाहिँ, तर पनि पाइपलाइनका कारणले मूल्य घट्यो भन्ने कुराको सन्देश दिन चाहिँ सरकार सफल भयो। तर पाइपलाइनले आउने तेल भनेको 40%, त्यो पनि डिजल मात्रै, किनभने एउटा पाइपलाइनबाट हामीले तेल ल्याएका छौँ। अहिले नै नेपालमा किरोसन मट्टितेलको खपत एकदमै घटेर गयो, मट्टितेलको खपत घटेर त्यो मट्टितेल पुरै ग्यासमा कन्भर्ट भयो नि त नेपालमा, त त्यसले गर्दा त्यो पाइप डिजलबाट ल्याएको आएको डिजल आएको ट्याङ्की पाइपलाई बरौनीदेखि नेपालसम्मको नपखालिकन त्यसलाई फेरि पुरै रूपमा हावा र मट्टितेलले सफा नगरिकन फेरि पेट्रोल ल्याउन मिल्दैन। पेट्रोल चाहिँ अति संवेदनशील पदार्थ हो, डिजल जति नरम हुँदैन पेट्रोल चाहिँ। त्यो त्यो मट्टितेल जुन ढङ्गले सफा गरिन्छ, त्यो ट्याङ्की सफा गरेर आएको मट्टितेल व्यवस्थापन गर्न पनि नेपाल आयल निगमसँग त्यो बजार छैन अब। त्यस कारणले गर्दा तुरुन्तै त्यसमा पाइप र एउटै पाइपबाट हामीले डिजल र पेट्रोल ल्याउन सक्ने अवस्थामा हामी छैनौँ, अहिले छँदै नै छैनौँ।
भनेपछि अहिले हामीसँग एउटा मात्रै पाइप छ, अब दुइटा पाइप
मात्रै, एउटा मात्रै पाइप छ र त्यसबाट अहिले हामीले डिजलै मात्रै ल्याएका छौँ। सरकारले कोसिस त गर्दैछ त्यही पाइपबाट सफा गरेर पेट्रोल पनि ल्याउन सकिन्छ कि भनेर, तर मलाई चाहिँ लागिरहेको छैन। म पनि यो क्षेत्रमा 27-28 वर्षदेखि कार्यरत भएको अनुभवको आधारमा मैले चाहिँ त्यही पाइपबाट अर्को पदार्थ ल्याउन सकिएला भन्ने लागेको छैन। तर यो एउटा महत्त्वाकाङ्क्षी योजना सफल भएर पाइपलाइनबाट तेल आउन थालेको छ, यो चाहिँ सबै नेपालीका लागि एउटा खुसीको कुरा चाहिँ हो।
जस्तो यहाँले मूल्य समायोजनको कुरा गर्दा बजारले मूल्य निर्धारण गर्छ भन्ने कुरा सङ्केत गरिसक्नुभयो होइन। जस्तो हामी उपभोक्ताहरू के भन्छौँ भने 93 रुपियाँ 38 पैसा एक लिटर पेट्रोलको दाम तपाईँहरूले निर्धारण गरिरहँदाखेरि त्यो 93 रुपियाँ 38 पैसा किन गर्नुहुन्छ, कि 95 गर्नुहोस् कि 90 गर्नु, अनावश्यक रूपमा हामीले त्यो चाहिँ डिलरहरूलाई डिलरहरूसँग चाहिँ शङ्का गर्नुपर्ने वातावरण किन बनाउनुहुन्छ भन्ने आम उपभोक्ताको भनाइ छ। के भन्नुहुन्छ तपाईँ? तपाईँ त लामो समयदेखि त्यो क्षेत्रमा यो मूल्य निर्धारणको क्षेत्रमा पनि काम गरिरहनु भएको छ।
होइन, मूल्य चाहिँ मैले भनिगएँ 15 किलोमिटरभित्रको मूल्य हामीले हेर्दै हेर्दैनौँ, त्यो नेपाल आयल निगमले नै तोकेर हामीलाई यो मूल्य हो भनेर हामीलाई औपचारिक रूपमा पत्र नै पठाउँछ। त्यो मूल्य पठाउँदा उसले चाहिँ सामान्यतः अहिले चाहिँ नेपाल आयल निगमले चाहिँ तराईको मूल्य, तिनवटा मूल्य छ नेपाल आयल निगमको अहिले, तराई एउटा मूल्य छ, अनि काठमाडौँको एउटा मूल्य छ, यता पोखरा साइडको त्यो भेल पर्ने गरीको एउटा मूल्य छ, तिनवटा मूल्य छ। तराईको भन्दा काठमाडौँको मूल्य 1.5 रुपियाँ महँगो छ, अनि 1.5 रुपियाँ महँगो भएकोले काठमाडौँमा 0 पैसा भनेको रुपियाँमा प्राइस भयो भने यता 1.5 रुपियाँ सस्तो पर्छ, यहाँ रुपियाँमा प्राइस भयो भने त 1.5 रुपियाँ महँगो पर्छ, 50 पैसा चाहिँ जसरी पनि जोडिन्छ। अब 15 किलोमिटरको 50 पैसा जोडिसकेपछि अनि किलोमिटर थपिँदै जाँदा जोडिने क्रममा चाहिँ हामीले एउटा निश्चित मापदण्ड तोकिएको मापदण्डभन्दा बाहेक हामी पेट्रोलियम व्यवसायीले चाहिँ अघि पनि मैले भने मूल्य हाम्रो किटानी छ, मूल्य हाम्रो निश्चित मूल्यमा बेच्ने हामी मात्रै हौँ भनेर मैले यो ठोकुवा मैले अघि पनि गरिसकेँ। हामीलाई तोकिएको मूल्यभन्दा बढी बेच्न कुनै पनि डिलर, यदि त्यसले नेपाल आयल निगम लेखेर बोर्ड राखेको छ भने उसले तोकिएको मूल्यभन्दा बढी बेच्न 1 पैसा पनि लिन उसको अधिकार छैन। त्यसले गर्दा उसले जुन मूल्य उसको भाडा जोडिएर जुन मूल्य उसको खर्चहरू जोडिएर आउँछ त्यो मूल्यभन्दा माथि 1 पैसा पनि लिन नसक्ने भएकोले जे आउँछ त्यसमा बेच्न सम्भव नै छ। त्यस कारणले 38 पैसा 39 पैसा आयो भने 40 पैसासम्म हुनसक्छ, तर त्यसलाई पै रुपियाँमा लान सक्ने चाहिँ नेपाल सरकारको पनि ऊ छैन, हामी व्यवसायको त त्यो झन् सम्भावना छैन।
जस्तो यो बारेमा छलफल त जस्तो तपाईँहरू चाहिँ पेट्रोलियम डिलरहरूको प्रतिनिधित्व गरिरहनु भएको छ, डिलरहरूलाई आम रूपमा चाहिँ अविश्वास गराउने काम सरकारले किन गर्छ? कम्तीमा यो चाहिँ डिफ्रेन्स भ्यालु जुन त्यहाँ पैसा जुन डिफ्रेन्स देखिएको छ 10, 5, 15, 20 यसरी मिलाउने कुरा, त्यसरी गर्दाखेरि चाहिँ आयल निगम घाटामा जाने कुराहरू पनि मेकअप हुन्छ, अनि कुनै बेला चाहिँ अलिक बढी नाफा होला, कुनै बेला कम्ती नाफा होला, एउटा रेसियोमा त जान्छ नि। तर उपभोक्ताले जहिले पनि यी सबै पेट्रोलियम डिलरहरू चाहिँ यी डिफ्रेन्स पैसाहरू हामीलाई के गरेर अल्मलाउँछन् भन्ने ढङ्गको शङ्का व्यक्त हुने कुरा चाहिँ किन हुन्छ भन्ने कुरा हो।
होइन, ठुलो मूल्यमा त दुईवटा च्याप्टर छ है, फेरि यसमा एउटा सरकार मात्रै पनि छैन। जस्तै यहाँ झापामा एउटा रेट हुने, झापामा चाहिँ अहिले डिजलमै कुरा गरौँ, म झापामा 93 रुपियाँ डिजल हुँदाखेरि वृद्धामोडमा 93 रुपियाँ डिजल हुँदा दमकमा पुग्दा चाहिँ हामीले 95 रुपियाँ पुर्यायौँ भने त बाटो त यही गाडीमा कुद्ने हो नि त सडकमा, त्यो गाडीले वृद्धामोडै हाल्छ नि त जसरी पनि, त्यहाँ दमकमा किन हाल्छ तेल होइन? पाहाडतिर पनि त्यही हो, पाहाडबाट सबै मधेसै झर्ने हुन् गाडी, त उतैतिर घुम्ने गाडीको सङ्ख्या त छैन धेरै। ताप्लेजुङमा हामीले यहाँभन्दा 5 रुपियाँ बढी गरिदिउँ भने त त्यो गाडी त घेर 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 आएर पनि यहीँ हाल्छ नि त तेल त, त्यो त व्यवसाय नै त्यहाँ चल्दैन फेरि. त्यस कारणले
ओह्रालोमा स्टार्ट बन्द
यहाँ हाल्छ तेल त, किन 5 रुपियाँ फरक पऱ्यो भने त उसले किन त्यहाँ रिस्क लिन्छ र तेल हालेर, किन ठुलो खपत हो नि त तेलको खपत भन्दा ठुलो खपत हो. ट्रकले 100-150-200 लिटर हाल्छ, 200 लिटर हाल्ने तेलमा 5 रुपियाँ फरक छ भने त ठुलो अङ्क फरक परिसक्यो नि त यो त. त्यस कारणले गर्दा प्राइस मेकानिजम चाहिँ यो गाडीको हाम्रो उसले पनि निर्धारण गर्छ, व्यवसाय टिक्ने अवस्थाले पनि हामीले मूल्य निर्धारण गर्नुपर्ने हाम्रो बाध्यता हुन्छ कि. मूल्य डिफरेन्स हाई डिफरेन्स बनाएर हामीले ग्राहकलाई सजिलो हुन्छ भन्ने कन्सेप्टमा जाँदाखेरि ग्राहकलाई सजिलो नै हामीले व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आउँछ कि. अनि त्यसैले पनि मूल्य चाहिँ यो खुद्रा पैसामा आउने पेट्रोलियम पदार्थको मूल्य चाहिँ खुद्रा पैसामा आउँछ नै, यसको अवस्थामा यसलाई तुरुन्तै चेन्ज गरेर रुपियाँमा मूल्य लैजाउँ भन्न सक्ने सम्भावना चाहिँ छैन. अनि फेरि अब पेट्रोलमा चाहिँ अलिक अप्ठ्यारो हो, तपाईँहरू जसले स्कुटरमा मोटरसाइकलमा पेट्रोल हाल्नुहुन्छ उहाँहरूलाई चाहिँ अलिकति यो खुद्रा पैसाले अप्ठ्यारो हो. डिजलमा त यो पनि अप्ठ्यारो हुँदैन, किनभने डिजल त ठुलो क्वान्टिटी हाल्छ, ठुलो क्वान्टिटीमा 100 लिटर हाल्दाखेरि त उसले 15 पैसा हाल्यो भने 25 पैसा हाल्यो भने हिसाब ठ्याक्कै मिलेर आउँछ. फेरि डिजलमा चाहिँ त्यति अप्ठ्यारो होइन, पेट्रोलको हकमा चाहिँ पैसामा हाल्ने भन्दा पनि के अरे लिटरमा हाल्ने भन्दा पैसामा हाल्ने संस्कृति बढिसक्यो. 100 रुपियाँको हाल्दैन, 200 रुपियाँको हाल्दैन भन्ने संस्कृति बढिसक्यो. त्यसले गर्दाखेरि चाहिँ त्यो ठ्याक्क नमिलेको जस्तो देखिने भयो.
त्यसले गर्दा चाहिँ पैसाको भ्यालु पनि घटाइरहेछ कि. जस्तो जुन सिस्टमले उसले सिस्टमले हाल्नु पर्ने कुरा चाहिँ नहालेर पैसामा हाल्ने भन्छ.
होइन, पैसामा हाल्ने त हामी कुनै पनि व्यवसायले पैसामा हालिदिन्छु भनेर भन्नै पाउँदैन, उसले भन्ने अधिकारै छैन. तपाईँले गएर लिटरमा माग्नुहुन्छ भने उसले लिटरमै हाल्नुपर्छ.
तर खुद्रा पैसा दिँदैन नि त, खुद्रा पैसा छैन भन्छ, गर्ने के त त्यसको चाहिँ
त्यो बराबरको तेल हाल्न बाध्य बनायो,
बाध्य बन्यो नि त.
होइन, त्यो चाहिँ म यो यही एफएम मार्फत जहाँ जहाँ सुन्नु भएको छ, सामान्यतः व्यवसायीहरूलाई पनि म व्यवसाय सङ्गठनको तर्फबाट अनुरोधै गर्छु, त्यसरी हामीले हाम्रो व्यवसायको तर्फबाट चाहिँ यतिको हाल्नुहोस् भन्न चाहिँ हामीले मिल्दैन, नमिल्ने कुरा हो त्यो चाहिँ नगर्दिनँ. म व्यवसायहरूसँग तपाईँको रेडियो मार्फत अनुरोध पनि गर्छु, त्यस्तो चाहिँ भन्न मिल्दैन. पैसाले नै हालिदिए जो केही पनि चलाएको थियो, पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बेला एकखेप सामाजिक सञ्जालमा जोक्स आएको थियो, जतिसुकै मूल्य बढोस् नि के फरक पर्छ र म त जहिले पनि 500 तेल हाल्ने हो भनेर. होइन, यो खालको प्रवृत्ति चाहिँ मान्छेमा चाहिँ मोटरसाइकल अक्सर मोटरसाइकलमा गाडीमा यो समस्या छैन, अक्सर मोटरसाइकलमा चाहिँ मलाई 200 हालिदिए, मलाई 300 हालिदिए भन्ने संस्कृति छ. यो अति धेरै बढेको छ, उहाँ आफूसँग नि खुद्रा हुँदैन उता पनि हुँदैन भन्ने कन्सेप्टमा एउटा बजारले आफै तय गरेको अवस्था हो कि. यो
हुँदा हिजो आज त ब्याङ्कले पनि चाहिँ 3 रुपियाँ खुद्रा छैन भन्न थाल्यो कि. यो त हद भयो नि त.
कारण होइन, खुद्रा चाहिँ अब होइन, यहाँ त रमाइलो छ नि त. राष्ट्र ब्याङ्कले 1 रुपियाँ 2 रुपियाँको नोट छाप्दा घाटा भयो भने छापासम्म छोडिसक्यो त.
त्यही त
स्थिति त यस्तो आइसक्यो नि त.
1-2 रुपियाँको मूल्य निर्धारण चाहिँ किन गर्नु भन्नु खोजेको कि.
1-2 रुपियाँ त मूल्य नोट छाप्दा नोट चाहिँ त्योभन्दा महँगो पर्यो अरे, घाटा भयो भनेर राष्ट्र ब्याङ्कले नोटसम्म छाप्न छोडिसकेको अवस्था छ. अब यता हामीलाई प्राइसिङ चाहिँ त्यो ढङ्गले गर्न हामी बाध्य छौँ, यो हाम्रो बाध्यता हो. हामीले यसमा सुधार गर्न हाम्रो तर्फबाट निजी क्षेत्रबाट त यो सुधार हुन सक्दै सक्दैन, र ठ्याक्कै भन्नुपर्दा सरकारले पनि यो समस्यालाई रुपियाँ रुपियाँमा जाउनु भन्न चाहिँ सक्दैन.
जस्तो मैले तपाईँसँग राखेको कुरा किन भन्दा, तपाईँ यो पेट्रोलियम डिलर एसोसिएसन राष्ट्रिय एसोसिएसनको तपाईँ कार्यकारी सचिव, सरकारको पोलिसी निर्माणमा तपाईँहरू बेला बेला झकझकाउने कुरा, फिडब्याक दिने कुरा गर्नुहुन्छ. त्यस कारणले मैले यो कुरा राखेको कि भोलिको अबको मूल्य निर्धारणमा केही न केही प्रभाव पर्छ.
जस्तो हामीले नै यो स्ट्रक्चरको प्राइसिङ आउने बित्तिकै हामीले लेखेर राष्ट्र ब्याङ्कदेखि लिएर नेपाल सरकारदेखि लिएर नेपाल आयल निगमसम्मलाई पनि यो खुद्रा पैसाले चाहिँ सबै अप्ठ्यारो पऱ्यो, खुद्रा पैसालाई चाहिँ नगर, कम्ती पनि 25 पैसाको एभरेजमा चाहिँ राखिदियो, त्यति गऱ्यो भने 2-4 लिटर हाल्यो भने त मिल्छ भनेर भन्दा पनि नेपाल सरकार पनि त्यसमा मान्न तयार छैन. जति आउँछ त्यति यहाँ बेच्नुहोस्, 25-25 पैसा फर्केर नि तपाईँहरू पाउनुहुन्न भनेर.
त आयल निगम फर्के भयो नि त, आयल निगमलाई त सरकारले पनि त लगानी गर्ने,
खरिद मूल्य त्यसरी हरेक पम्पलाई फरक फरक ढङ्गले बिक्री गर्ने अधिकार उसलाई पनि छैन नि त. अब चाराली डिपोले म ताप्लेजुङलाई चाहिँ यो मूल्यमा बेच्छु, म वृद्धामठलाई यो मूल्यमा बेच्छु भन्न पाउँदैन. अब उसले एउटै मूल्यमा तेल निकालिसकेपछि त उसलाई ऊ गर भन्ने अधिकार उसलाई पनि भएन
नि. ढुवानीको कारणले मूल्यको तलमाथि,
ढुवानीको कारणले देशभरि जहाँ पनि मूल्यको परिवर्तन छ त्यो ढुवानी मात्रै हो. कमिसन सबै व्यवसाय, ताप्लेजुङ बेच्नेले पनि पाउने कमिसन त्यही हो, वृद्धामठ बेच्नेले पनि पाउने कमिसन त्यही हो, मात्रै उसको उसले गाडीलाई तिर्नुपर्ने पैसा उसले एड गरेर बेच्ने हो.
व्यावसायिक विश्रामको पालो.
यो माटो नै हो शान, माटो नै अभिमान, मातृभूमिको यो माटोलाई छ मेरो सलाम. जगदम्बा
यही माटोमा जन्मिए यही माटोमा कर्म गर्नु छ नजुकी यही माटोमा देशको स्वरूप बदल्नु छ
कसम छ यो मातृभूमिको साथ छ मलाई मेरो जगदम्बा सिमेन्टको
मेरो देश मेरो जगदम्बा मेरो देश मेरो जगदम्बा मेरो देश मेरो जगदम्बा मेरो देश मेरो जगदम्बा
मेरो देश मेरो जगदम्बा सिमेन्ट
विश्रामपछि यहाँलाई स्वागत छ. अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा छौँ. हामीसँग कुराकानी गर्न नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका कार्यकारी सचिव नारद प्रसाद भण्डारी हुनुहुन्छ. नारद सर, यो सबभन्दा थोरै पर्सेन्टेजमा मुनाफामा काम गर्ने डिलर एसोसिएसनहरू छन्. अहिले जति डिलरहरू पेट्रोलियम डिलरहरू चलिरहेका छन् उनीहरूको चाहिँ केही समस्या ढुवानीमा चुहावटमा पनि छ. चुहावट चाहिँ त्यहाँबाट तेल चुहेर अर्कोले बिक्री गर्ने भन्दा पनि कतिपय यो पेट्रोलियम पदार्थ अति संवेदनशील र घाम पानीको कारणले गर्दाखेरि पनि चुहावट हुने उडेर जाने यो खालको समस्याहरू रहन्छ. यस्तो डिफ्रेन्स चाहिँ कसरी मेकअप गर्छन् व्यवसायहरूले?
हामी देशभरिका व्यवसायहरूको सबैभन्दा ठुलो चुनौती नै अहिले कारोबारमा सबैभन्दा ठुलो चुनौती भनेको परिणाम लस नै हो. हामी परिणाम लसको चाहिँ साह्रै ठुलो उसमा छौँ. अब कम्तीमा पनि पाइपलाइन भएपछि त्यो निगमसम्म आइपुग्ने परिमाण लसमा चाहिँ सुधार हुन्छ कि भन्ने, र अहिले निगमले सेक्युरिटी लकिङ सिस्टम लगाएर पनि तेल ल्याउन सुरु गरेको छ, त्यसले पनि केही समयसम्म परिणाम लसमा अलिक सुधार गर्छ कि भन्ने अपेक्षाहरू गरिएको थियो. त्यो सन्तोषजनक रिजल्ट त्यसले देखाउन सकेन. परिणाम लस चाहिँ विभिन्न कारणले छन्, चोरी हो नै त्यसमा कुनै दुईमत छैन. अनि त्यसमाथि भएन, पेट्रोलियम पदार्थ चाहिँ हामीले जहिले पनि इन्डियाबाट नेपालतिर आउँछौँ, नेपालबाट इन्डियाबाट नेपाल आउने भनेको तातोबाट चिसोतिर आउने हो. पेट्रोलियम पदार्थको प्रकृति के हुन्छ त भन्दाखेरि तातो हुँदा फैलिँदै जाने, चिसो हुँदा खुम्चिँदै जाने भन्ने हुन्छ. यो चाहिँ पेट्रोलियम टोटल पेट्रोलियम पदार्थमा पेट्रोल त अझ बढी सेन्सिटिभ हुन्छ. तातो हुँदा फैलिँदै जाने र चिसो हुँदा खुम्चिँदै आउने हुन्छ. त्यसैले हामीले अहिले म झापामा त सामान्यतः सिलगढी डिपोको टेम्परेचर र चाराली डिपोको टेम्परेचरमा त्यति धेरै अन्तर देखिँदैन. रात बस्नु पऱ्यो भने चाहिँ त्यहाँ पनि अन्तर देखिन्छ. हामीले रात बस्नु पऱ्यो भने चाहिँ हामी त्यही परिमाणमा लिन सक्दैनौँ भनेर पनि नेपाल आयल निगमलाई झकझकाइराखेका छौँ. ए झापा जिल्लामा अहिले म यहीँ बोलेको भएकोले भनिसकेँ, नेपाल झापै जिल्लामा चाहिँ हामीले पनि रात बसेर चाहिँ भोलिपल्ट बिलिङ गर्छ नेपाल आयल निगम. यहाँ त डिपो छैन, फेरि गाडीको जस्तो आयो त्यही गाडी उता पठाउँछ, हामी विक्रेता कहाँ पठाउँछ. त्यस कारणले डिपो नभएपछि चाहिँ त्यो क्वान्टिटी हेर्ने परिणाम हेर्ने क्वान्टिटीसम्म त उसले हेर्ला, क्वालिटीसम्म त उसले हेर्ला हेर्ने उसको दायित्व. ल्याब सानो छ, हरेक डिब्बामा सानो ल्याब एउटा हुन्छ नै. पूर्वाधार एउटा सामान्यतया गुणस्तर के हो भन्ने कुरा हेरेर मात्रै पठाइन्छ, त्यसमा शङ्का छैन. तर परिणाममा चाहिँ इन्डियाले जे डेन्सिटी लेखेर पठायो, डेन्सिटी र टेम्परेचरको आधारमा यसको मूल्य यसको परिणाम एकिङ गरिन्छ. त्यो चाहिँ इन्डियाले जे लेखेर पठायो, झापा जिल्ला चाराली डिप कार्यालयले चाहिँ त्यही लेखेर बाहिर पठाउँछ. उसै दिन आएर उसै दिन बिलिङ गर्दा त त्यति सामान्य फरक पर्दैन. तर त्यो यदि रातभरि आएर बस्छ एक दिन भने त्यसको टेम्परेचर धेरै डाउन भइसकेको हुन्छ. सिलगढी डिपोमा लोड गरेको दिउँसो लोड गरेको तेल र रातभरि आएर यहाँ बस्नुपर्दा चाहिँ यही टेम्परेचरमा पनि 5-7 डिग्रीको फरक परिसकेको हुन्छ. त्यसलाई चाहिँ सम्बोधन गर्नुपर्छ भनेर हामीले यहाँ पनि आवाज केन्द्रीय कार्यालयमै हो, हामी यहाँको तर्फबाट पनि हामीले आवाज उठाइराखेका छौँ. दाङमा भर्खरै सम्बोधन भएको छ, झापामा सम्बोधन हुन सकिरहेको छैन. अनि टेम्परेचर चाहिँ टेम्परेचरका कारणले हुने लस, अनि एउटा वर्किङ लस. हामीले कार्यगत रूपमा पनि यसको कुनै वैज्ञानिक प्रविधि छैन. ट्याङ्कीमा पाइप जोडेर हामीले अन्डरग्राउन्ड ट्याङ्कीमा झार्नुपर्छ, यसको अर्को कुनै प्रविधि छैन होइन. त्यसमा कुनै विद्युतीय सामान प्रयोग गर्नै मिल्दैन, किनभने त्यो संवेदनशील वस्तु हो, कतै केही भइयो भने समस्या हुन्छ. त्यस कारण त्यो रफ युज हुन्छ भनेर त्यहाँ त्यो पेट्रोल अनलोड गर्ने बेलामा त अति धेरै केयरफुल हुन्छ, किनभने वरिपरिको वातावरणै त्यसले उबनाइराखेको हुन्छ. अनि त्यो त्यसमा सामान्य झिल्का पऱ्यो, त्यो ह्यान्डलिङ गर्ने क्रममा त्यहाँ त्यो पाइपहरूमा फलामले हिर्काइदियो भने मात्रै झिल्का लियो भने पनि पेट्रोलमा प्रब्लम हुन्छ. त्यस कारणले कार्यगत क्षति हाम्रो अलिक बढी छ. कार्यगत क्षति र टेम्परेचर लसले गर्दा हरेक व्यवसाय, आज तपाईँले काठमाडौँ झापा जिल्लामा सञ्चालन हुने पेट्रोल पम्पलाई भन्नुभयो भने हामी कसैले पनि कुनै पनि पम्पवालाहरूले नेपाल आयल निगमले 12,000 लिटर भनेर दिएको तेल यहाँ बिक्री गर्दा हामीले न्यूनतम पनि 11,800 भन्दा बढी बेच्नै पाउँदैनौँ. आउँदै आउँदैन, त्यो उडेर जान्छ हाम्रो जमिन मुनि गएपछि त्यो श्रिङ्क हुन्छ, तातो हुँदा उडिदिन्छ, खुम्चिदिन्छ, होइन 32 डिग्री टेम्परेचरमा उसबाट आएको डेट हामीले खाल्डाभित्र हाल्ने बित्तिकै त्यो 18 डिग्री टेम्परेचरमा आयो भने तेल खुम्चेर थोरै हुन्छ,
त्यो चाहिँ त्यो उसमै क्वान्टिटीमै घट्छ,
क्वान्टिटी घट्छ, यो पदार्थ पेट्रोलियम पदार्थ क्वान्टिटी घट्छ। 1 डिग्री टेम्परेचर घट्नु भनेको 12,000 लिटरमा 1 डिग्री टेम्परेचर घट्नु 9 लिटर तेल घराउनु हो।
खतरा,
त्यति संवेदनशील हुन्छ यो 12,000 लिटरको ट्याङ्कीमा 1 डिग्री घट्यो, 15 को 35 लेखेर आएको 34 आयो भने त्यहाँ 9 लिटर तेल छैन है भन्ने कुराको सिद्धान्त भइसक्यो, त्यो त्यसरी खुम्चिन्छ यो तेल, अनि बाष्पीकरण अर्को खतरा छ।
अब यसलाई चाहिँ अलि सहजीकरण गर्ने सन्दर्भमा चाहिँ तपाईँहरूको प्रयत्न के भइरहेको छ त?
होइन, हामीले परिणाम दुईवटा कुरामा हामीले अहिले सरकारसँग, एक त अत्यन्त न्यून व्यवसाय न्यून कमिसन र न्यून कमिसन पनि र यो परिणाम लसको पनि भयावह अवस्थाले गर्दा अहिले नयाँ पेट्रोल पम्पहरू खुलेर व्यवसाय गर्न सक्ने अवस्था बनेको छैन, पुराना पम्पहरू पनि टिक्न सक्ने अवस्था छैन, यसमा सुधार गरिनुपर्छ, व्यवसायीहरूलाई कम्तीमा पनि बाँच्न सक्ने आधार राज्यले निर्माण गरिदिनुपर्छ, व्यवसायले पनि अरबौँ रुपियाँको लगानी छ या निजी क्षेत्रको लगानी हो यो, यसमा राज्यको कुनै, इन्डियामा भन्नु हो भने एउटा पेट्रोल पम्प कम्पनीले बनाउँछ, त्यसमा व्यवसायको केही पर्दैन, इजाजत लिन अलिक गाह्रो होला, यहाँ इजाजत सजिलो होला, नेपालमा त्यही पनि रोकिएको धेरै पैसा पछाडि अहिले खुल्याएको छ, इजाजत लिन चाहिँ गाह्रो होला इन्डियामा, तर इजाजत पायो एउटा व्यक्तिले भने त्यहाँ आएर त्यो जग्गामा त्यो सम्पूर्ण डिस्टेन्सर पम्प राख्ने, ट्याङ्की बनाउने, त्यसको लोकेसन हेर्दा राम्रो बनाइदिने सबै कम्पनीले गर्छ, अनि तेल ल्याएर पनि झारिदिन्छ, बेचे बापत कमिसन खा भन्छ उसले, अर्थ केही नगर त त्यहाँ बसेर बेच मात्रै भन्छ, हामीले डिपोमा गएर खरिद गरेर पनि हामीले ल्याउनुपर्छ, ढाडा भाडा पनि हामीले तिर्नुपर्छ, सम्पूर्ण खर्च पनि हामीले बिहोर्नुपर्छ, स्ट्रक्चर पनि हामीले नै बनाउनुपर्छ, यो न्यूनतम हाम्रो भन्दा अहिले पनि त्यति गरेर पनि नेपालको भन्दा इन्डियामा कमिसन बढी छ अहिलेको अवस्थामा पनि, यी सबै कुरालाई अध्ययन गरेर हामीले नेपाल सरकारसँग स्पष्ट भनेका छौँ, यदि यही अवस्था भयो भने हामी गर्न सक्दैनौँ, सामान्यतः यो छठभन्दा पछाडि भयावह स्थिति हुनसक्छसम्म भनेर हामीले सरकारलाई चेतावनी दिइसकेका छौँ, भोलि पेट्रोलियम पदार्थको अभाव भयो भने हामीलाई जिम्मेवारी नमान तपाईँहरू कि हामीलाई हाम्रो समस्या समाधान गरिदिनुहोस्, सम्बोधन गरिदिनुहोस्, होइन भनेदेखि हामी कारोबार गर्न सक्दैनौँसम्म, पेट्रोल त बेच्नै गर्न सक्दैन, जिल्लामा तपाईँले कतिपय पम्पहरूमा पेट्रोल पाउँदैन किनभने उसले बेच्न नसकेर नबेचेको, उसले नपाएर उसले नचाहेर होइन, थोरै बिक्री गर्ने ठाउँमा तपाईँले दिनको 200-300 लिटर मात्रै पेट्रोल बिक्छ भने त्यसले त 3,000 लिटर लिएर आएर 500 लिटर त्यसको लस हुन्छ बिक्री गरुन्जेलीमा, जम्मा 3% कमिसन छ, 500 लिटरमा उसले पाउने 3,000 लिटरमा 15 लिटर चाहिँ पाउँछ है, फेरि त्यसो 3,000 लिटरमा 35 लिटर चाहिँ पाउँछ, त्यो राज्यले तोकिदिएको छ, फेरि 35 लिटरसम्म लस भयो भने तँलाई घाटा हुँदैन चाहिँ भनेको छ, यो पनि मैले पनि व्यवसायको तर्फबाट मैले बोल्दाखेरि यति साँचो बोल्नुपर्छ, फेरि 3,000 लिटर लिएर आए बापत मैले बेच्छु भने 35 लिटरसम्म चाहिँ तेरो लस भयो भने त्यो राज्यले बिहोरिदिन्छ है भनेको चाहिँ हुन्छ, त्यो प्राइसमा सिद्धान्त हुन्छ,
त्यो चाहिँ के गरी मापन हुन्छ,
त्यो सरकारले त्यही 35 लिटरसम्मको परिमाणमै उसले घटाएर पठाइदिएको हुन्छ, मूल्य नै घटाइदिएर पठाइदिएको हुन्छ हामीलाई त्यसलाई, त्यस कारणले त्यो चाहिँ पाउँछ फेरि, तर त्योभन्दा माथि 1 लिटर गयो भने त हाम्रो त 100 अहिले यहाँ काठमाडौँमा 107 रुपियाँ कति पैसा छ, 107 रुपियाँ 50 पैसा त गयो नि त हाम्रो झापामा, अहिले त रेट त्यो छ,
भनेपछि मेकानिजम चाहिँ एउटा राम्रै ढङ्गले बनेको रहेछ, खालि त्यसमा चाहिँ परिमार्जन गरेर बाँकी रहेछ,
परिमार्जनमा चाहिँ हामीले अहिले एकदमै धेरै प्रेसर सरकारलाई भनेका छौँ, गर्न सकेनौँ भने हामी गर्न सक्दैनौँ, भोलि बजारमा अभाव होला भनेर हामीले सरकारसँग गुनासो गरिरहेको अवस्था,
जस्तो अब चाहिँ पेट्रोलियम डिलरहरूको पनि जस्तो अहिले क्वान्टिटी र क्वालिटीको कुरा आयो, अहिले क्वालिटीमा तपाईँले एकदम बडो स्पष्ट ढङ्गले खरो ढङ्गले बोल्नुभएको हुनाले क्वालिटीमा दायाँमा छैन भन्ने म पनि विश्वास गर्छु, हाम्रो आम श्रोताहरूले पनि विश्वास गरिसकेँ, तर क्वान्टिटीको हकमा चाहिँ मेसिनरी चाहिँ सामग्रीबाट आएका कतिपय चाहिँ क्वान्टिटी अलिक थपघट हुने घट्ने खालको स्थिति देखिएको छ, यसलाई चाहिँ के गर्न सकिन्छ?
होइन, क्वान्टिटी मैले अघि पनि भनेको छु, हामी व्यवसायहरूकोमा तपाईँले देख्दा क्रेताले गएर तेल किन्ने मान्छेहरूले देख्दाखेरि त्यो पुरानो थोत्रो पम्प नि देखिए पनि अथवा नयाँ आधुनिक पम्प देखिए पनि त्यो पम्पभित्र त्यसको परिमाण एकिङ गर्ने जिम्मेवारी राज्यको हो, गुणस्तर विभागले आएर हरेक वर्षमा एकपल्टक त्यो पम्पलाई हेर्छ, निरीक्षण गर्छ, मिलाउँछ, ठिक परिमाण नै जाओस् भन्ने कुरालाई सेन्सिटिभ ढङ्गले त्यहाँ सिल गरेको हुन्छ, त्यो सिल चलायो भने व्यवसायहरू दोषी हुन्छन्, त्यो परिणाम सामान्यतया मिसिनको गडबडीले हुनसक्ने एउटा 15 ml हामीले 5 लिटर खरिद गर्दा 15 ml परिणाम तलमाथि हुनसक्छ भन्ने कुरो राज्यको मान्यताभित्र छ। त्योभन्दा माथि गयो भने कुनै पनि व्यवसायलाई तुरुन्तै बिक्री बन्द गरेर अनुसन्धान सुरु हुन्छ। धेरै पम्पहरू कारवाहीमा परेका छन्। झापामा के काठमाडौँमा पनि थुप्रै पम्पहरू व्यवसायीहरूले त्यो भुक्तभोग हुनु परेको छ। त्यस कारणले परिमाणमा त्यस्तो धेरै अहिले कानुनहरू पनि यति डराएको छ कि व्यवसाय अरबौँको कारोबार गरेको एउटा व्यवसाय सामान्य त्रुटिले जेल जानुपर्ने अवस्था छ। व्यवसाय आफू मेहनत गरेर जेल जान त कोही पनि चाहँदैन। त्यस कारणले पनि क्वान्टिटीमा सबैजना त्रसित भएकै अवस्था छ। अहिले त कसैले केही गर्न सक्ने अवस्था सामान्य त छैन। अब मिसिनकै कारणले, पुरानो मिसिन होस् नयाँ मिसिन होस्, मिसिनकै कारणले कहिलेकाहीँ त्यो समस्या आयो भने त्यो चाहिँ फेरि अलिकति विभिन्न पक्षले हेरिराखेको हुन्छ। सामान्यतः अहिले आम पब्लिक पनि धेरै नै सचेत भएको अवस्था छ। सामान्य उसलाई अझ मोटरसाइकलवालाहरूले त त्यति अवस्था नगर्ला, गाडीवालाहरू जो मिटर सेवा चलाउँछन् जसले तेल हालेर कति किलोमिटर लिनु पर्थ्यो त्यो किलोमिटर लिएन भने त्यहाँ पम्पमा आएर झगडा गर्ने, होइन यति किलोमिटर मेरो दिनु पर्थ्यो त्यो तैँले तेल कम्ती हालिस् भन्ने, चित्त बुझेन भने सिधै सरकार पक्षलाई भनाउने ल्याएर त्यहाँ झगडा गर्ने, विभिन्न कारणहरू छन्। अहिले काठमाडौँमा थुप्रै यस्ता घटनाहरू घटेका छन्। त्यस कारणले परिणाममा पनि त्यस्तो धेरै डराउनु पर्ने, त्यस्तो धेरै व्यवसायहरूले परिणाम ठग्नु पर्ने अवस्था अहिले छँदै छैन। आँटै गर्दैन, कसैले पनि आँट गर्न सक्ने अवस्था नै सिर्जना छैन अहिले। त्यस कारणले परिणाममा र क्वान्टिटीमा चाहिँ अहिले व्यवसाय क्षेत्रमा हामी जतिको क्लियर कोही पनि छैन भनेर चाहिँ पेट्रोल व्यवसायहरूले छातीमा हात राखेर भन्न सक्ने अवस्था छ।
अब हामी
हो अब बजारमा अलिकति पहिलेदेखि नै यो क्षेत्र अलिकति बदनाम भएको छ। जनताले हामीसँग नै विश्वास छैन, नेपाल आयल नेपाल सरकारैसँग विश्वास छैन, त्यसरी नेपाल आयल निगमसँग विश्वास छैन, नेपाल आयल निगम भ्रष्टाचार हुन्छ भनेर छ, हामीले ठग्छौँ भन्ने छ। यो नेगेटिभ सन्देश एकदम छिटो बजारमा जान्छ। यो कुरालाई चिर्नलाई त समय लाग्छ। जति भए पनि अहिले तिनै मान्छेहरू जो हिजो व्यवसायहरूलाई गाली गर्थे, मिसावट त छैन अहिले भन्न त थाले नि त, किनभने मिसावट गर्ने पेट्रोलमा अनेक चिज मिसिँदैन, डिजलमा अर्को केही चिज मिसाउँछु भने मिसिँदैन, मिसिने त्यही मट्तेल हो। मट्तेल र डिजलको मूल्य एउटै छ भनेपछि किन मिसाउनु? खरिद गर्ने मूल्य एउटै हो, बिक्री गर्ने मूल्य एउटै हो, किन मिसाउनु? भनेपछि बिक्री त मिसावट त जिरो भइगयो। अब अहिले कसैले पनि यो पम्पमा मिसावट छ कि भन्दैन।
अब हामीसँग एकदम थोरै समय मात्रै छ, अब हामी अलिकति भविष्यबारेमा कुरा गरौँ। नेपालमा विद्युत उत्पादन चाहिँ अलि निकै बढ्दो चरणमा आएको छ, होइन? अब खास गरी विद्युत अलिक बढी चाहिँ उत्पादन हुन थालिसके चाहिँ हामी निर्यात गर्ने तहमा पुगिसके पछाडि विद्युतीय चाहिँ कतिपय पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनदेखि लिएर अरू चिज पनि विस्थापित हुने अवस्था चाहिँ बिस्तारै आइ देखिँदैछ, होइन? यो अवस्थामा चाहिँ अबको पेट्रोलियम पदार्थको अवस्था कस्तो हुने एउटा, त्यो अर्को चाहिँ यो पाइपलाइनहरू चाहिँ अब विस्तार गर्ने कुरा चाहिँ रोक्ने बेला भएन र भन्ने
होइन। यसमा दुईवटा कुरा स्पष्ट छ। यसमा के छ भने हामी सबैले के बुझ्नुपर्छ भने अहिले हामी 2019 छौँ, 2030 पछाडि संसारभरिका प्रायः सबै विकसित राष्ट्रहरूले पेट्रोलबाट सञ्चालन हुने साना खालका सबै गाडीहरू उत्पादन बन्द गर्ने डिसिजन गरिसकेको छ, सार्वजनिक रूपमै गरिसकेको छ। र अहिले नै पनि नेपाल सरकारले यसै पालि पनि विद्युतीय साधन विद्युतबाट चल्ने गाडीहरूको आयातमा भन्सार छुट गरेर आम जनतालाई विद्युतमा जानुहोस् भनेर अनुरोध पनि गरिरहेको अवस्था छ। त्यस कारणले पेट्रोलको मात्रै, शुद्ध पेट्रोलको, पेट्रोल चाहिँ क्वालिटीका हिसाबले यसले बजारमा वातावरणमा पार्ने असरका हिसाबले पेट्रोल चाहिँ अलिक बढी सेन्सिटिभ र यसमा प्रयोग गर्ने पेट्रोल भनेको त एउटा पदार्थ एक थोक मात्रै होइन, त्यहाँ धेरै चिजहरू मिसाएर पेट्रोल बनाइएको छ। त्यो जमिनभित्रबाट आएको क्रुड आयल लेदोलाई रिफाइनरी गरेर त्यहाँ धेरै चिजहरू मिसाएर त्यसमा अक्टेन थपेर त्यसमा दुनियाँभर केमिकलहरू थपेर पेट्रोल बनाइएको होइन, र यी चिजहरूले चाहिँ बजार वातावरण पार्ने असरहरू चाहिँ पेट्रोलको हिसाबले चाहिँ बढी भयो भने संसारले नै अहिले पेट्रोललाई चाहिँ कम गर्दै जाने भनेको छ। तर डिजलको विकल्प अहिलेसम्म संसारले सोचेको पनि छैन, र डिजलको विकल्प अहिलेसम्म ठुला गाडीहरूमा चाहिँ इलेक्ट्रिकबाटै जान सकिन्छ भन्ने अवस्थामा सरकार संसार पुगेको छैन। त्यस कारणले पाइपलाइनको हिसाबले अथवा अन्य कुनै कारणले व्यवसायको हिसाबले पेट्रोलको हामी विकल्पमा जान सकौँला, डिजलको विकल्पमा जान सक्ने अवस्था छैन। त्यस कारणले डिजल सञ्चालन भइ नै रहन्छ।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो र पेट्रोलियम पदार्थमा देखिएका समस्याका बारेमा र त्यसका चाहिँ सम्भावनाका बारेमा पनि बताइ दिनुभयो। यसको लागि म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
म पनि रेडियो भिजनप्रति आभारी छु। काठमाडौँबाट दशैँ बिदाको क्रममा झापा आइपुगेको मौका छोपेर तपाईँहरूले यो विषयमा आफूले जानेका कुराहरू सार्वजनिक रूपमा गर्ने, आम श्रोताहरूलाई जानकारी गराउने अवसर उपलब्ध गराइदिनु भयो। रेडियो भिजनप्रति म व्यक्तिगत रूपमा नारद प्रसाद भण्डारी र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसन आभार व्यक्त गर्दछ।
हस्, धन्यवाद।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम जगदम्बा सरकारमा नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका कार्यकारी सचिव नारद प्रसाद भण्डारीसँग कुराकानी गऱ्यौँ। वास्तवमै नेपालमा पेट्रोलियम पदार्थको अवस्था, व्यवसायहरूको अवस्था र चुहावटको अवस्था, अब यसलाई कसरी समायोजन गर्नुपर्ने का बारे उहाँको संवेदनशील कुराहरू उहाँले जानकारी गराउनु भएको छ। यिनै कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिसकेको छ। कार्यक्रमप्रति कुनै सल्लाह अनि सुझाव भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हाम्रो सम्पर्क ठेगाना हो कार्यक्रम सरकार रेडियो भिजन 91.6 MHz भदपुर रोड बिर्तामोड। त्यसै गरी हामीलाई 023-545-513 सिधा सम्पर्क गर्न पनि सक्नुहुनेछ। हवस् त, अर्को साता हामी फरक विषय र प्रसङ्गका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म कार्यक्रम प्रस्तुता माधव विद्रोही बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
यस कार्यक्रमका प्रायोजक
विकासको नयाँ नक्सा गर्न आऊ, समृद्धिको जग हाल्न आऊ, सबै मिली देश बनाऊ, चुनौतीको चट्टानलाई अवसर बनाऊ, प्रगतिको खम्बा एक साथ ठहराऊ, आऊ सबै मिली देश बनाऊ, जगदम्बा जगदम्बा सिमेन्ट देश बनाऊ,
मेरो देश मेरो जगदम्बा सिमेन्ट।